समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, अन्ततः विभिन्न आकलन आशंका र अड्कलबाजी बीच देशका तीनवटा क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। यो उपनिर्वाचनले आम नागरिक र राजनैतिक वृत्तमा धेरै सवालहरूको उठान र त्यसको जवाफ खोजेको देखिन्छ। आम निर्वाचनको मिश्रित परिणाम, स्थापित दलहरूको अवस्था र तीनमा आमूल सुधारको अपेक्षा, उदयमान राजनैतिक शक्तिप्रतिको बढ़दो जनलहर, समाजमा व्याप्त भ्रष्टाचार, कुशासन र व्यथिति विरूद्ध सशक्त कदम चाल्नुपर्ने जनभावना यतिखेर गाउँ शहर सर्वत्र सार्वजनिक बहसको विषय बनेका छन्। परिवर्तनका पक्षमा देखिएको यो जनभावनाको अन्तर्य, राजनैतिक दलको भूमिका र आगामी रोडम्याप र एजेण्डाका विषयमा आजको अन्तर्सम्वादमा हामी सटीक विश्लेषण गर्ने प्रयास गर्नेछौं। कार्यक्रममा आज हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक एवं अभियन्ता बुद्ध छिरिङ मोक्तान। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार बुद्ध छिरिङजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर नमस्कार, धन्यवाद।
अब उपनिर्वाचन तातो सकिएको छ भर्खरै, हिजो मात्रै मत परिणामहरू सार्वजनिक भए। अब यसको विधिवत प्रक्रियाहरू आफ्नो ठाउँमा जान्छ। कुनै पनि राजनीतिक घटनाक्रममा अलि धेरै नै हामी तरंगित भएको देख्छौ नेपाली समाज। मूलत यो उपनिर्वाचनमा देखिएको मत परिणामले के सन्देश दिइरहेको छ आम नागरिकमा?
यो उपनिर्वाचनको मुख्य सन्देश भनेको दलीय व्यवस्थाको प्रारम्भ पश्चात काठमाडौँमा काठमाडौँ केन्द्रित सत्ता राजनीतिको वा शक्ति राजनीतिको केन्द्र जुन छ, वर्चस्वशालीहरूको केन्द्र जसलाई संस्थापन पावर को केन्द्रको विरुद्धको विद्रोह, एउटा शान्तिपूर्ण विद्रोहको प्रकट चाहिँ जनताले आफ्नो मतदानद्वारा गरे, त्यो त्यो देखिन्छ यो उपलब्ध उपनिर्वाचन परिणामबाट।
अब यसले के कस्ता सन्दर्भहरूलाई, राजनीतिक सन्दर्भहरूलाई आकर्षित गर्ला? जुन प्रकारले चाहिँ अहिले मानिसहरू एउटा परिवर्तनको नारा लगाइरहेका छन्, वास्तवमै नेपाली समाजले खोजेको परिवर्तनको स्वरूप आकलन गर्न त निकै गाह्रो छ, तर पनि अन्दाज गर्न सकिन्छ नि होइन कि नेपालमा यो भएन त्यो भएन, यति वर्षपछि त यो विकसित देश हुन सक्थ्यो, हाम्रा यी समस्याहरू ठूला होइनन् तर निकै ठूला जस्ता पनि देखिन्छन्। के यसले चाहिँ कस्ता सन्दर्भहरूलाई चाहिँ उजागर गर्न खोजेको जस्तो प्रतीत हुन्छ?
यसको बाहिर जनताले वा विपक्षी शक्तिहरू जो संस्थापनको काठमाडौँ केन्द्रित संस्थापनको विपक्षमा उभिएको शक्तिहरू, विशेष गरेर क्यान्डिडेटहरू भनौँ न, तीनजना क्यान्डिडेट सोनिम वाग्ने, रवि लामिछाने र उपेन्द्र यादव। अब उपेन्द्र यादव त काठमाडौँको संस्थापनको अङ्ग नै हो, विगत 20 वर्षदेखि इस्टाब्लिसमेन्टको भाग खाइराखेको पात्र हो। उपेन्द्र यादवको केसमा यो अलि अलग प्रक्रिया भए, तर तनहुँ र जुन चितवनमा जुन किसिमको मतदानको एउटा प्रक्रिया, त्यहाँ मतदानबाट जनताले जुन संकेत दियो, त्यो चाहिँ ठोस मात्रै, त्यो यो सेन्ट्रलाइज इस्टाब्लिसमेन्ट फोर्स हुन्छ, प्रत्येक देशको चाहिँ केन्द्रीकृत शक्तिको संस्थापन हुन्छ, त्यो विरुद्ध विद्रोह गर्नलाई जनतालाई धेरै गाह्रो हुन्छ। अब त्यसको विरुद्ध अब जनताले एउटा मतदान गरे, अब त्यो त्यसको प्रकट रूपमा, त्यो बाहिर प्रकट रूपमा आउँदाखेरि चाहिँ त्यो कसरी आयो भनेदेखि, जस्तै तपाईँको के अरे यो उनीहरूको उनीहरूले गरेको भ्रष्टाचार भयो, उनीहरूको बेदखी भयो, उनीहरूको असक्षमता इनकम्पिटेन्सीका विषयहरूलाई मुद्दा बनाएर त्यो प्रकट रूपमा त्यो मुद्दाहरू देखेता पनि प्रहार चाहिँ कहाँ हो भनेदेखि, त्यो केन्द्रीकृत शक्ति जुन कब्जा गरेर बसेको छ त्यो शक्तिको केन्द्रमाथिको प्रहार हो यो।
अब जसरी राजनीतिमा एउटा शक्ति संचय पनि एउटा आयाम हो होइन, मानिसहरू पावरको लागि पनि राजनीति गर्छन्, तर मूलत त्यसले जनताको सेवा गर्नुपर्छ, त्यसले डेलिभरी दिनुपर्छ, परिणाममुखी हुनुपर्छ जति पनि कार्यहरू योजनाहरू, र उत्तरदायी पनि त्यतिकै हुनुपर्छ भन्ने एउटा शाश्वत मान्यता एकातिर छ। अर्कोतिर अझै पनि होइन आफ्नो चाहिँ प्रधानमन्त्रीको कार्यकाल कुरेर बसेका नामहरू हामी सार्वजनिक रूपमा सुन्ने गर्छौं। यति सुस्त गतिमा राजनीति जाने हो भने त यो पालो पुर्याउँदै समय व्यतीत हुने जस्तो देखियो। विकास निर्माण र जनताका जुन आकांक्षाहरूलाई सम्बोधन गर्ने जुन तदारूकता हुनु पर्थ्यो, उदाहरणकै लागि भनौं धरानमा अहिले मेयर हर्क साम्पाङले जनतालाई यति धेरै उद्वेलित गरेका छन्, यति धेरै संगठित गरेका छन् कि एउटा नयाँ मोडल त्यहाँ प्रकट भइरहेको अवस्था छ। समग्रमा नेपाली राजनीतिले पनि एउटा नयाँ किसिमको रोडम्याप, नयाँ किसिमको मोडल, नयाँ एप्रोच खोजेको भनेर पनि भन्न सकियो नि होइन, जुन किसिमको चाहिँ अभिमतहरू प्रकट भएका छन्। के अगाडिको रोडम्याप जनताको आकांक्षा अनुसार अगाडि जानको लागि अहिलेको राजनीतिक वातावरण कतिको कन्ड्युसिभ छ, कतिको उपयुक्त छ, अथवा यसमा के सुधारका गुन्जासहरू देख्नुहुन्छ?
यो पनि एउटा महत्वपूर्ण पाठ हो। अब त्यसै जनतालाई त्यो शक्तिको केन्द्रीकरण जहिले पनि यो जनताहरूको यो जनता र शासकको बीचको सम्बन्ध जहिले पनि एक आपसमा विरोधाभासी र जहिले पनि हस्टाइल नै रहन्छ, यो एकदमै द्वन्दको अवस्थामै रहन्छ। तर शासकले विभिन्न प्रपञ्चहरू र शासक सम्भ्रान्तहरूले विभिन्न प्रपञ्चहरू रचना गरेर जनताको त्यो विरोधलाई एक किसिमले भेन्टिलेट गरिराख्ने, एक किसिमले कहिले काहीँ दमन पनि गर्ने गरेर एक किसिमको शान्ति आफ्नो लागि शासन गर्नको लागि एउटा कम्फर्टेबल स्पेस निर्माण गरिराख्ने संसारभरिको र हजारौं वर्षदेखि चलिआएको प्रचलन हो। तर काहीँ न काहीँबाट जनताको त्यो प्रतिरोध चाहिँ अभिव्यक्त हुने माध्यम चाहिन्छ। त्यो माध्यम यो पल्ट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माण गरिदियो। अब त्यो माध्यम निर्माण गरेपछि केही निश्चित ठाउँहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका क्यान्डिडेटहरूलाई मतदान मार्फत जनताले त्यो आफ्नो विरोध चाहिँ अभिव्यक्त गर्यो। अब जस्तै धरानको मेयरको निर्वाचन मात्रै अभिव्यक्त भयो, काठमाडौँको मेयरको निर्वाचन मात्रै अभिव्यक्त भयो, र चितवनको र तनहुँको निर्वाचन लगायत अन्य यो अभिव्यक्त भयो, यो प्रकट भयो। अब यहाँनिर यहाँले तपाईँले जुन प्रश्न राख्नु भएको छ त्यो प्रश्न महत्वपूर्ण प्रश्न कहाँ छ भने यो जनताको प्रतिरोध, जनताको विरोधलाई अभिव्यक्त हुने र त्यसलाई प्रकट हुने माध्यम त उहाँले दिनुभयो, तर जनताको चाहनालाई डेलिभर गर्ने उहाँहरूसँग प्लान पनि छ कि छैन, अथवा यो पुरानो शक्तिको पुरै विकल्पको रूपमा उहाँ रहन सक्छ सक्दैन भन्ने एउटा प्रश्न बाँकी छ। त्यो त अब केही समयले त्यसले बताउँछन् होइन, किनभने फेरि शासन र सत्ता चलाउने कुरा त नयाँ आओस् या पुराना आओस् त्यसलाई त्यही त्यही कम्प्लिकेट इस्यु, त्यही कम्प्लिकेट जगमा फेरि ड्युटीमा चाहिँ एउटा कठिन ड्युटीमा उदै त्यहाँ चाहिँ आफूले परीक्षणमा पास गर्नुपर्ने हुन्छ, नयाँ आओस् या पुरानो आओस्। अब पुरानाहरूले त्यसमा एक किसिमको प्रपञ्च रचेर आफ्नो निरन्तरता कायम गर्न सफल भइराखेको थियो, त्यसलाई चाहिँ एक त सानो कुनाबाट एउटा धक्का दिएर चाहिँ जनताको प्रतिरोध, जनताको विरोधलाई भेन्टिलेट हुने अवस्था चाहिँ बनायो। तर अब नयाँ साथीहरूसँग त्यो फेरि त्यो पुरै पुरानाका इनकम्पिटेन्सी, असक्षमता, अक्षमता र पुरानाका दोषहरू रहित भएर आफू कम्प्लिटली नयाँ रूपमा आएर जनताको आकांक्षा अनुसार काम गर्न सक्ने क्षमता छ कि छैन भन्ने कुरा चाहिँ परीक्षणमा छ अहिले। फेरि
अब यही चुनावकै दौरानमा स्थापित दलका नेताहरूबाट विभिन्न अभिव्यक्तिहरू आए, कतिपय प्रलोभनका कुराहरू पनि आए, तपाईँहरू जितेर पठाउनुहोस् हामी मन्त्री बनाउँछौ भन्ने खालका यी विषयले पनि निकै चर्चा पायो। अब यति सेन्सिटिभ छ अहिलेको समाज, यति मिडिया फ्रेन्डली, सोसियल मिडियाको कारणले यति छिटो प्रतिक्रियाहरू दिन सक्ने यो समाजमा अब आगामी दिनमा जसरी हिजो एउटा जेल नेल संघर्ष गरेर होइन सशस्त्र द्वन्द्व समेत गरेर राजनीतिमा स्थापित हुनुपर्ने एउटा युग थियो. अब ब्यालेटबाटै मतदानबाट नै जनताले परिवर्तन ल्याउन सक्छन् भन्ने जुन एउटा संकेत अहिले पछिल्लो दिनमा देखिँदै आएको छ, वास्तवमा नेपाल विकास नहुनुमा राजनीतिक कारणले गर्दाखेरि हो, राजनीति नै यहाँ संग्लो भएन भनेर 60-70 वर्षसम्म हामी चाहिँ एउटै राग अलापिरहेको अवस्थामा अब यहाँले अघि इंगित गरेको जस्तो नयाँ आउने शक्तिहरूले पनि आफ्नो योजना के हो भन्ने कुरा प्रश्न पारिएन भने त फेरि मुलुक त्यही चक्करमा गोल चक्करमा फस्ने सम्भावना बढ़ी देखिन्छ. त्यसकारण आगामी दिनका चुनौतीहरूलाई अलिकति क्याटेगोरिकली जाउन, नयाँ शक्तिले स्थापित गर्नुपर्ने मानक अथवा गर्नुपर्ने कार्यहरूको चाहिँ प्राथमिकता के हुन सक्ला, अलिकति यसमा आकलन गर्न सकिन्छ?
एकदमै महत्वपूर्ण विषय हो यो. यो अहिले जुन नेपालमा नेपालभित्र एउटा सानो नेपाल विश्व मानचित्रमा नेपाल एउटा विश्व मानचित्रको एउटा सानो अङ्ग हो, एउटा पार्ट हो. र नेपालको जुन क्राइसिस छ, अनसर्टेन्टी वा अनिश्चितताको जुन क्राइसिस छ, त्यो विश्वव्यापी रूपमा छ. अनि अस्ति भर्खर यहाँलाई म सम्झना गराउँछु, केही समय अगाडि चीनको बोआओमा एन्युअल कन्फरेन्स, बोआओ एसिया कन्फरेन्स भनेर त्यहाँ प्रत्येक वर्ष हुन्छ, त्यो कन्फरेन्सको यो पल्टको कन्फरेन्सको शीर्षक टाइटल थिम नै के थियो भने अनसर्टेन वर्ल्ड भन्ने थियो, अनिश्चित विश्व भन्ने थियो. अहिले यो विश्वको विश्व जुन किसिमको स्टेट क्राफ्ट शासन प्रणालीहरू जुन निर्माण भएको छ, त्यो शासन प्रणालीहरूको डिसफङ्सनल हुँदै गएपछि विश्वभरि नै एउटा क्राइसिस आयो. त्यो क्राइसिसको समाधानमा दार्शनिकहरूले कसरी त्यो समाधान हुन्छ भनेर राजनीतिले भन्दा पहिला त्यसमा राजनीतिक दर्शनशास्त्रीहरूले, समाजशास्त्रीहरूले, मानवशास्त्रीहरूले, अर्थशास्त्रीहरूले विभिन्न किसिमको उपायहरू सुझाउने गर्छन्। त्यसमध्येमा सबैभन्दा महत्वपूर्ण एउटा उपाय सुझाएको चाहिँ प्रोफेसर जेफ्री सार्क्स हुनुहुन्छ. उहाँको एउटा निष्कर्ष चाहिँ के छ भने, अहिलेको विश्वमा जुन अनसर्टेन्टी अनिश्चितता आयो, त्यो अनिश्चितताको कारण यो राज्य व्यवस्थाहरू स्टेट क्राफ्टहरू जुन निर्माण गरेको छ, त्यो स्टेट क्राफ्ट निर्माण गरेको ज्ञान प्रणाली यो डिसफङ्सनल भयो, असफल भएपछि, राज्य व्यवस्था डिसफङ्सनल हुन थालिसकेपछि अबको विश्वमा नयाँ व्यवस्था निर्माण गर्नको लागि कस्तो किसिमको ज्ञान प्रणाली ल्याउनु पर्छ भन्दाखेरि, उनको एउटा किटानी कुरा चाहिँ के छ भने, यो प्राचीन सभ्यताहरूबाट निर्माण हुने सभ्यतात्मक ज्ञानबाट मात्रै अबको विश्वमा देखिएको यो अनसर्टेन्टीलाई अन्त्य गर्न सक्छ. र यो अनसर्टेन्टीको कारणले, पोलिटिकल अनसर्टेन्टीको कारणले विश्वभरि अहिले एक किसिमको अविश्वासको अवस्था सिर्जना भएको छ. त्यो ठुला दलका नेताले गएर भाषण दियो भन्ने पनि जनताले विश्वास गर्दैन. अहिले कम्प्लिटली ठुलो अविश्वासको स्थिति छ. किनभनेदेखि पहिला त्यो किसिमको उनीहरू महान नेताहरूले यसो भनेपछि भनेपछि मान्छेले विश्वास गर्थ्यो, अहिले त्यो अविश्वासको स्थिति चाहिँ एकदम विश्वव्यापी रूपमा छ. त्यो अविश्वासको अन्त्य गर्नको लागि चाहिँ अब हिजोको दार्शनिक विचारधाराहरू जस्तै मार्क्सवादका रेटोरिकहरू, भाष्यहरू, उदारवादका लफाजीहरू, ठुला ठुला तपाईँको युरोपमा बनेका सिद्धान्तहरूको चाहिँ बखान गरेर, वा तपाईँको हामी यस्ता क्रान्तिकारी, हामीले समाज यसरी बद्ल्यौँ, हामी यति वर्ष जेल बस्यौँ, वा हामी शक्तिमा छौँ, हामीले चाह्यो भने मन्त्री दिन सक्छौँ भनेर जुन किसिमको एउटा एरोगेन्सी, पावर एरोगेन्सी देखाएर शासन गर्ने वा आफूलाई प्रमाणित गर्ने युग अहिले समाप्त भयो. किन त्यो सब अविश्वासको युगमा यो सबै कुरोमा विश्वास गर्दैन भनेपछि अब त्यसमा त्यसको समाधान चाहिँ वैचारिक रूपमा चाहिँ त्यसको समाधान चाहिँ प्राचीन सभ्यताहरूको ज्ञान भनेको छ प्रोफेसर जेफ्री सार्क्सले. अब यतापट्टि नयाँ शक्ति जुन आयो, विशेष गरेर अहिलेको कन्टेक्स्टमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो सवालमा अहिले कुनै पनि सैद्धान्तिक काम गर्न सफल भएको छैन. त्यहाँ चाहिँ के देखेको छ भने, सन् 1990 युरोपमा देखा परेको एउटा फेनोमेनन उहाँहरूले पक्रेको छ, जुन कुरो दिल्लीमा इन्डियामा केजरीवालले पक्र्यो, त्यो भनेको चाहिँ डेलिभरी मेथड, डेलिभरी कम्पिटेन्सी, काम गर्न सक्ने दक्षता वा क्षमतालाई देखाउँछ. जस्तै उहाँहरूको विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदमा जुन प्रदर्शन गरेका छ कि जुन खालको पर्फर्मेन्स उहाँले गर्नुभएको छ त्यो चाहिँ विचारभन्दा डेलिभरीको केन्द्रलाई एफिसियन्सी र कम्पिटेन्सीलाई केन्द्रमा राखेर उहाँले काम गर्नुभएको छ र जस्तै स्वर्णिम वाग्लेको स्वर्णिम युगलाई तनहुँको जनताले जुन प्रकट गरेको मतदान पनि उनी चाहिँ कम्पिटेन्ट मान्छे हो विश्वव्यापी रूपमा चाहिँ आफ्नो क्षेत्र दक्षता प्रमाणित गरेको कम्पिटेन्ट मान्छे हो भन्ने मार्केटिङ त्यसरी गरेपछि त्यहाँ चाहिँ जनताले मतदान गरे र चुनावी छानेको सवालमा उनले चाहिँ यो काठमाडौँको जुन सत्ताको केन्द्रको चाहिँ जुन पावर एलिटहरू हुन्छ उनलाई पावर एलिटहरूलाई सिधै चुनौतीको भाषा बोले यिनी एकदम चुनौती दिन सक्ने चाहिँ नायकत्वमा आयो भनेर त्यहाँ मतदान गरे यो 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 सबै कुरा त अहिलेको लागि ट्याक्टिकली गेमको लागि यो ठिकै छ र सिङ्गो मुलुकलाई रणनीतिक रूपमा दीर्घकाल रूपमा अगाडि जानको लागि ठ्याक्कै कस्तो राजनीतिक लाइन दिएको छ भन्ने कुरामा अब उहाँहरूको अहिले कुनै प्रकट दस्तावेज पनि छैन उहाँहरूको भाषणमा उहाँहरूको सम्बोधनमा उहाँहरूको कार्यशैलीमा ती कुनै पनि कुरो प्रकट देखिन्न अब तर उहाँहरूको समा उहाँहरूको टिमभित्र केही विद्वत साथीहरू छन् अब त्यो विद्वत साथीहरूले यी सबै कुरालाई अध्ययन गरेर हल गर्दै गयो भने उहाँहरूले अब चार पाँच वर्षभित्र आफूले एउटा वैकल्पिक शक्ति रूपमा साँच्चीको रूपमा उत्पन्न चाहिँ सक्ने ठाउँ चाहिँ छ।
आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी समसामयिक राजनीतिको सठिक विश्लेषण गर्ने प्रयासमा छौं। हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक एवं अभियन्ता बुद्ध छिरिङ मोक्तान। बुद्धजी, जस्तो होइन अब जनमत एउटा पाटो भयो, अघि यहाँले बहुत महत्वपूर्ण कुरा के भने यो डेलिभरीको कम्पिटेन्सीको कुरा गर्नुभयो कि वास्तवमा मानिसहरू तत्काल परिणाम खोज्ने युगमा हामी छौं, होइन आजभोलि चाहिँ बटन दबाएको भरमा सेवा प्रवाह गरिने युगमा अब हाम्रा राजनीतिक पद्धतिहरूलाई र यहाँभित्रका असहमतिहरूलाई पनि अन्तत्वगत्व हामी सबैजना विभिन्न कोणबाट यो राजनीतिको मैदानमा प्रतिस्पर्धा गरे पनि हाम्रो अभिष्ट भनेको मुलुक र जनताको हित हो भन्ने जुन मान्यता त्यो व्यवहारिक रूपमा प्रदर्शन हुनको लागि सबैले कसरत गर्नुपर्ने स्थिति छ। तर विरोधाभास सधैँ लिएर राजनीति र मुलुक अगाडि बढ़न सक्दैन। अहिलेको वर्तमान संविधान अन्तर्गत पनि कतिपय विरोधाभासहरू सड़कमा सदनमा प्रकट भइ नै रहेका छन्। तिनलाई अहिले हामी विस्तृतमा कुरा नगरौं, समग्रमा अहिले देखिएका केही त्यस्ता मूलभूत विषयहरू मानौ। संघीयता अत्यन्त खर्चिलो भयो, विश्वको अहिले आर्थिक परिवेश फरक भएको छ, त्यसले गर्दा हामी मितव्ययी बन्नु पर्यो, निर्यात बढ़ाउनु पर्यो, यी वातावरणलाई चाहिँ स्वच्छ राख्नु पर्यो, होइन स्कूल शिक्षा स्वास्थ्य होइन अरू जनसेवाका कामहरू जनताको पहुँचमा हुनु पर्यो, डेलिभरी हुनु पर्यो, जनतालाई जनता भनेर मान्नु पर्यो, हामीले अरूलाई मात्रै ठूला मान्छे बनायौं असल मान्छेहरू बनेनन्। यी यो मनोविज्ञानको निचोड़का रूपमा चाहिँ यस्ता राजनीतिक शक्तिहरू चाहिँ उर्वर भइरहेको यो अवस्थामा अब कसरी विरोधाभासलाई पनि एउटा समझदारी कायम गरेर राष्ट्रिय एकता कायम गरेर अगाडि जाने जुन कार्य छ त्यो चुनौतीपूर्ण छ, होइन यो कार्यमा को रहलान् र को बढारिएलान्, आगामी दिन कसो होला भनेर आकलन गर्न शुरू गरिएको छ कि यस्तै हो स्थिति, यसलाई कसरी व्याख्या गर्न सकिन्छ?
यो पनि एकदम महत्वपूर्ण पोइन्ट हो यहाँले उठाउनु भएको। अब सानो एउटा दक्षिण एसियाको हिस्टोरिकल ब्याकग्राउन्ड हेरौँ, भारतमा स्वतन्त्र भएको 70 वर्षसम्म लगातार त्यहाँको वामपन्थी कम्युनिस्ट समाजवादीहरू र मध्य वामपन्थी समाजवादी भनेकै काङ्ग्रेस भारतीय काङ्ग्रेसले निरन्तर शासन गरिआए। तर भारतमा क्षेत्रीयताको भावना र जातीयताको भावना बेलायती शासनको बेलादेखि नै थिए, जस्तै झारखण्ड मुक्ति मोर्चा नागाल्यान्डतिरको संघर्षहरू बेलायत स्वतन्त्र भारत स्वतन्त्र हुनुभन्दा अगाडि बेलायतको शासनसँगै उनीहरू लडिरहेको थियो, त्यो किसिमको जातीय पहिचान र क्षेत्रीय स्वायत्तताको लागि भइराखेको लडाइँ थियो। अनि अर्को चाहिँ त्यही बेला 1960-70कै दशकमा सावरकरले जेलमा बसेर हिन्दुत्व भन्ने एउटा पुस्तक लेखेर एउटा प्राचीन सभ्यता भारत भनेको प्राचीन सभ्यताको देश हो भनेर एउटा नयाँ विचारधाराको विचारोपण गर्यो, जुन विचारोपण पछि जनसङ्घको नाम हुँदै पछि राष्ट्रिय स्वयंसेवक सङ्घ हुँदै अहिले भारतीय जनता पार्टीसम्म आइपुग्दाखेरि त्यो लामो यात्रामा ऊ एउटा शक्तिशाली अहिले भारतलाई पुरै प्राचीन भारतको भारतीय सभ्यताको प्राचीन सभ्यताको जगमा विश्वगुरु बन्ने भनेर राजनीतिमा उसले आन्तरिक प्रतिस्पर्धामा पनि आफूलाई अब्बल साबित गर्दै विश्व राजनीतिमा पनि भारतको शान मान बढाउने हिसाबले अगाडि बढ्यो। त्यही क्रममा अब विभिन्न किसिमको समाजमा जनताको जनजीविकाको सवाललाई विशेष गरेर राष्ट्रियता लोकतन्त्र भन्दा पनि जनजीविकाको सवाललाई लिएर त्यहाँ चाहिँ साना साना मसिना मसिना जनजीविकामा आउने सवालहरूलाई राज्य व्यवस्थाले चाहिँ त्यसलाई समाधान गर्नुपर्छ। त्यसमा कम्पेटेन्स इमिडिएट स्विफ्ट एकदम इमिडिएट रिस्पोन्ड गर्ने चाहिँ व्यवस्था हुनुपर्छ भनेर एउटा नयाँ स्पेस नयाँ धार सिर्जना गरेर केजरीवालहरू आए। अब अहिले आउँदाखेरि यो यो वामपन्थी शक्तिहरू विशेष गरेर कम्युनिस्टहरू भारतमा समाप्त नै भएर गए बिजेपीको उदयपछि र केजरीवाल यो डेलिभरीको कुरा गर्नेहरू आइसकेपछि समाप्त भए। काङ्ग्रेस अहिले पुरै कमजोर भइरहेछ। अब त्यो काङ्ग्रेस फेरि आफू बिन्तिनको लागि पुरा प्रयत्न राहुल गान्धीको नेतृत्वमा भयङ्कर कोसिस भइरहेछ। अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि मध्य वामपन्थी सेन्टर लेफ्ट नेपाली काङ्ग्रेस जो आफूले जन्मिँदै समाजवादी भन्थे र वामपन्थी कम्युनिस्टहरू जो वैज्ञानिक समाजवादको कुरा गर्ने साथीहरूको बिचमा सहमति भएर नेपालमा समाजवाद उन्मुख भन्नेको संविधान बनेको हो। यो वैचारिक आइडियोलोजिकल पोलिटिक्समा तर रियल पोलिटिक्समा जनताको जनताको इमिडिएट समस्याहरूको समाधानमा चाहिँ बेखबर रहने र ठुल्ठुला लफातीको कुरा गरेर जनतालाई भुलाइराख्ने एउटा परम्परागत शक्तिको प्रतिनिधि यहाँको काङ्ग्रेस र कम्युनिस्टले गर्छ। त्यसलाई धक्का दिने बिजेपी जस्तो प्राचीन सभ्यताको आधारबाट राजनीति हुनुपर्छ भनेर राप्रपाले एउटा लाइन लियो, त्यो असफल छ, त्यसले बिजेपीले जस्तो स्पेस लिन सकिरहेको छैन। अब केजरीवालको आम आदमी पार्टीले जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीले डेलिभरीको कम्पिटेन्सीलाई समातेर अब इमिडिएटली जनताको जनजीविकाको सवाललाई लिएर चाहिँ तुरन्तका तुरन्त चाहिँ काम गर्नुपर्छ भनेर चाहिँ त्यो राज्यको संरचना भनेको त्यस्तो हुनुपर्छ भनेर एउटा धार सिर्जना गरेर आएको राजनीतिले अहिले केही मत बटुल्न सफल भएको छ। तर यतिमै नेपाली राजनीतिले स्थायी मार्ग चाहिँ लिँदैन, किनभने यो पुरानो विचार युरोपियन्द्रित विचार जुन वामपन्थी र मध्य वामपन्थी विचारधारा समाजवादको विचारधाराको बुझेर यो राज्य सत्ता कब्जा गर्न सफल भएको विश्वव्यापी दलहरू कै लाइनमा 60-70 वर्ष अगाडि स्थापित भएको यो काङ्ग्रेस र कम्युनिस्टहरू यिनीहरूको दबदबा र यिनीहरूको एरोगेन्सी पावर एरोगेन्सीबाट मुलुकलाई यिनीहरूको हिपोक्रेसी ढोङ र एरोगेन्सीबाट मुलुकलाई मुक्ति दिनको लागि एउटा प्राचीन सभ्यताको वैचारिकमा टेकेर उभिने एउटा राजनीतिक दल नेपालमा चाहिन्छ। हेर्नुहोस् त्यसले मात्रै एउटा स्थायित्वको तर्फ जान्छ, किनभने विश्वव्यापीहरूमा अहिले त्यही लहर छ सिभिलाइजेसनल स्टेट बनाउने, चीनलाई सिभिलाइजेसन स्टेट भन्ने, भारतलाई सिभिलाइजेसन स्टेट भन्ने, जनताको मान्छेको आकाङ्क्षा चाहिँ खालि यो जनजीविकाको सवालमा मात्रै नभएर यतिसम्म मान्छेलाई एउटा हाई भ्यालु मुभमेन्ट चाहिन्छ, एउटा आदर्शसँग जोडिनु पर्ने हुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्कट के छ भने आदर्श महान आदर्श नेपाली जनताको के बनाउने छ, अब बाटो छैन घाटो छैन, अब यो यो तुरुन्तै बनाउनु पर्छ, टेलिफोन गर्नु पर्छ, यहाँ बनाउनु पर्छ, त्यो त ठिक छ, त्यो त जनजीविकाको इमिडिएट सवालको, तर मनुष्य भनेको पशु जस्तो होइन नि, मनुष्यलाई त मनुष्यको यो न्युरोन सिस्टम यस्तो हुन्छ कि उसलाई त अहम् ब्रह्मास्मि जस्तो एउटा महान उद्देश्य नजरिसम्म
मनुष्यको खोजी
उहाँहरूको सङ्कट छ। अहिले
अबको खोजी चाहिँ सायद त्यतातिर पनि हुनुपर्छ, त्यसतर्फ पनि जोड भयो जोड गरेको खण्डमा अनि एउटा पेयर मिल्न जान्छ र यसले यसले एउटा सार्थकता दिन सक्छ भन्ने नै बुझाइ भयो बुद्धजी। आजलाई समय यति नै रह्यो, फेरि फेरि पनि संवादको क्रम अगाडि बढाउनेछौ। यहाँको समय र विचारको लागि धेरै धन्यवाद छ यहाँलाई। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। समसामयिक राजनीतिमा केन्द्रित रहेर कुराकानी गर्दैथ्यौं राजनीतिक विश्लेषक एवं अभियन्ता बुद्ध छिरिङ मोक्तानसँग। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।